1 Samuel 11. पहिलो समय 3 अध्याय पहिला हामी सरस्वती पढ्नेछौँ। तिन अध्याय पुरै पढौँ, हुन्छ म पढ्नेछु।
अनि बालक समुएल एलीको सामु परमप्रभुको सेवा गर्थे। अनि ती दिनहरूमा परमप्रभुको वचन कम पाइन्थ्यो, खुला दर्शन थिएन। अनि त्यस समयमा यस्तो भयो, जब एली आफ्नो ठाउँमा ढल्किरहेका थिए अनि उनका आँखाहरू धमिला हुन थालेका थिए र उनले देख्न सक्दैनथे, अनि परमेश्वरको बत्ती निम्नभन्दा अघि अनि परमप्रभुको मन्दिरमा जहाँ परमेश्वरको सन्दुक थियो समुएल सुत्नलाई ढल्केका थिए, तब परमप्रभुले समुएललाई बोलाउनु भयो। अनि तिनले जवाफ दिए, म यहाँ छु। अनि तिनी एली कहाँ दगुरे र भने, म यहाँ छु किनकि तपाईँले मलाई बोलाउनु भयो। अनि उनले भने, मैले त बोलाइन, फेरि सुता। तब तिनी गए र ढल्के, अनि परमप्रभुले फेरि पनि बोलाउनु भयो, समुएल। अनि समुएल उठेर एली कहाँ गए र भने, म यहाँ छु किनकि तपाईँले मलाई बोलाउनु भयो। अनि उनले जवाफ दिए, मैले बोलाइन मेरा छोरा, फेरि सुता। अनि समुएलले अझसम्म परमप्रभुलाई चिनेका थिएन, न त अझसम्म परमप्रभुको वचन नै तिनी कहाँ प्रकट भएको थियो। अनि परमप्रभुले समुएललाई तेस्रो पल्ट फेरि बोलाउनु भयो, अनि तिनी उठेर एली कहाँ गए र भने, म यहाँ छु किनकि तपाईँले मलाई बोलाउनु भयो। तब परमप्रभुले यस बालकलाई बोलाउनु भएको रहेछ भनी एलीले थाहा गरे। यस कारण एलीले समुएललाई भने, जाऊ सुत, अनि यस्तो हुनेछ उहाँले तिमीलाई बोलाउनु भयो भने तिमीले यसो भन्नु, बोल्नुहोस् परमप्रभु किनकि तपाईँको दासले सुन्दैछ। तब समुएल गएर आफ्नो ठाउँमा ढल्के, अनि परमप्रभु आउनुभयो, उभिनु भयो र अरू बेला जस्तै बोलाउनु भयो, समुएल समुएल। तब समुएलले जवाफ दिए, बोल्नुहोस् किनकि तपाईँको दासले सुन्दैछ। अनि परमप्रभुले समुएललाई भन्नुभयो, हेर इस्रायलमा म एउटा काम गर्नेछु कि यसको विषयमा सुन्ने हरेकका दुवै कानहरू झन्झनाउनेछन्। त्यस दिन म एलीको विरुद्ध सबै कुराहरू पुरा गर्नेछु जो मैले उसको घरानाको सम्बन्धमा बोलेको छु। जब म सुरु गर्छु तब म अन्त पनि गर्नेछु, किनभने उसले जानेको अपराधका निम्ति म उसको घरानालाई सदा सर्वदा न्याय गर्नेछु भनी मैले उसलाई भनेको थिएँ, किनकि उसका छोराहरूले आफूलाई दुष्ट बनाए अनि उसले तिनीहरूलाई रोकेन। अनि यही कारणले मैले एलीको घरानासँग कसम खाएको छु, एलीको घरानाको अपराध कुनै बलिदानद्वारा वा कुनै भेटीद्वारा सर्वदा शुद्ध हुने छैन। अनि समुएल बिहानसम्म ढल्किरहे र परमप्रभुको भवनका ढोकाहरू खोले, अनि एलीलाई त्यो दर्शन बताउन समुएल डराए। तब एलीले समुएललाई बोलाएर भने, मेरा छोरा समुएल। तिनले जवाफ दिए, म यहाँ छु। उनले भने, परमप्रभुले तिमीलाई भन्नुभएको वचन के थियो, म बिन्ती गर्छु मबाट यो कुरा नलुकाऊ। उहाँले तिमीलाई भन्नुभएको सबै कुराहरूमध्ये केही तिमीले मबाट लुकायो भने परमेश्वरले तिमीलाई त्यस्तै र त्यसभन्दा ज्यादा गरून्। तब समुएलले उनलाई सबै कुराहरू बताइदिए र उनीबाट केही लुकाएनन्। अनि उनले भने, उहाँ त परमप्रभु हुनुहुन्छ, उहाँलाई जे असर लाग्छ उहाँले त्यही गरून्। अनि समुएल बढे अनि परमप्रभु तिमीको साथमा हुनुहुन्थ्यो र तिमीको कुनै पनि वचन भुइँमा खस्न दिनुहुन्न थियो। अनि दानदेखि बेर्सेवासम्मको सारा इसरायलले समुएल परमप्रभुको भविष्यवक्ताको रूपमा स्थापित भएका छन् भनी जाने। अनि परमप्रभु सिलोमा फेरि देखा पर्नु भयो, किनकि सिलोमा परमप्रभुको वचनद्वारा परमप्रभुले आफूलाई समुएलका प्रकट गर्नुभयो। अनुसार हामी प्रार्थना गरौँ, प्रभुसँग सहायता मागेर अघि बढ्नेछौँ। पिता धन्यवाद छ, हामीलाई यो खण्डबाट पनि आवश्यक शिक्षाहरू बुझ्न सहायता गरिदिनुहोस् अनि हामीलाई अझै बुझाउनुहोस् प्रभु, तपाईँको वचनहरू हाम्रो हृदयहरू खोलिदिनुहोस् अनि हाम्रो आफ्नै कामहरू चलाउन सकौँ, हामी आफूलाई जाँच्न सकौँ तपाईँको वचनबाट अनि तपाईँलाई जाँच्न दिन सकौँ। पिता तपाईँको सामु नम्र भएर आउन सकौँ, मलाई पनि सहायता गरिदिनुहोस् सिकाउनलाई अनि तपाईँको वचन अधीनतामा नम्रतामा तपाईँको सेवा गर्न सहायता गरिदिनुहोस् पिता। प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। त्यसरी पहिलो समुएल 3 अध्यायमा चाहिँ अब परमेश्वर समुएलसँग सिधा कुरा गर्दै हुनुहुन्छ। अनि यो अध्याय चाहिँ प्राय साना नानीहरूको बिचमा चाहिँ प्रख्यात छ अनि शिक्षक शिक्षिकाले पनि यसबाट सिकाउनुहुन्छ समुएल आज्ञाकारी बालक थियो भनेर हरेकपल्ट बोलाउँदा ऊ चाहिँ यहाँ जाडो भएको छ म उठ्न सक्दिनँ अह त्यो छैन तर झुरुक उठ्छ नि कुद्छ तपाईँले मलाई बोलाउनु भएको तिन तिनपल्टसम्म ऊ कुद्छ नि भन्छ तपाईँले मलाई बोलाउनु भएको तर उतापट्टि एली हामी देख्छौँ अनि जो चाहिँ ढल्किरहनु मन पराउने खालको महापुजारी थिए बसिराख्न मन पराउने खालको महापुजारी थिए अनि हामीले सिलो र त्यो बेलाको इजरायलको आत्मिक अवस्थाहरूको बारेमा धेरै हेरिसक्यौँ अध्ययन गरिसक्यौँ योभन्दा अगाडिको मिनी तालिममा पनि अनि गएको दुईवटा क्लासहरूमा पनि एक र दुई पदमा एक पद र दुई पद फेरि एकचोटि हेरौँ किन दिएको अनि फेरि पनि अलिकति सम्झना गरौँ अनि अघि बढौँ यहाँ भनेको छ अनि बालक समुएल एलीको सामु परमप्रभुको सेवा गर्थे अनि ती दिनहरूमा परमप्रभुको वचन कम पाइन्थ्यो अथवा विरलै थियो भन्न खोजेको खुला दर्शन थिएन दुई पद अनि त्यस समयमा यस्तो भयो जब एली आफ्नो ठाउँमा ढल्किरहेका थिए यो याद गर्नुहोस् अनि उनका आँखाहरू धमिला हुन लागेका थिए त्यो पनि सम्झनामा राख्नुहोस् र उनले देख्न सक्दैन थिए सिलोको आत्मिक अवस्था यस्तो थियो सिलोमा चाहिँ परमेश्वरको भेटो नेपाल त्यहाँ थियो अनि परमेश्वरले त्यहाँबाट उनीहरूसँग व्यवहार गर्नुहुन्थ्यो अनि त्यही भेटो नेपालमा महापुजारीको रूपमा एली थियो अनि पुजारीहरू उसको छोराहरू थियो होप्नी र पिनहास जसको विरुद्धमा परमेश्वरले एउटा जनबाट भविष्यवाणी गरिसक्नु भएको थियो एली तिम्रो यो कारणले पहिला मैले तिमीलाई यो दिएँ तर तिमीले पालन गरेन त्यसैले म यो दण्ड दिनेछु तर त्यसको बिचमा पनि एलीले पश्चाताप गर्दै के सुधार गर्नुपर्थ्यो तर गर्दैन त्यसैले फेरि दोस्रोपल्ट समुएल कहाँ उहाँले वचन पठाउनुहुन्छ अब चाहिँ म पुरा गर्छु मैले उसलाई भने तर उसले रोकेन अझै पनि रोकेको छैन खोइ किन न उसले देख्न सकेन उसको आँखा धमिलो थियो शरीरको आँखा पनि र उसको आत्मिक आँखा पनि त्यही कारण त्यहाँ चाहिँ परमेश्वरको वचनको तृष्णा त्यहाँ नभएको हुनाले खास उहाँको वचन कम पाइन्थ्यो त्यो बेला अनि त्यहाँ खुला दर्शनहरू थिएन परमेश्वर त्यहाँ उनीहरूसँग व्यवहार गरिरहनु भएको थिएन अर्थात् त्यहाँ आत्मिक खडेरी थिएन परमेश्वरको वचनको खडेरी थिएन अनि मान्छे सन्तुष्ट थिए किन हो थाहा छैन तर प्रभुले भन्नुभएको थियो मानिस रोटीद्वारा मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले बाँच्नेछ अनि कतिपटक हाम्रो जीवन त्यो हुनसक्छ हाम्रो आफ्नै अनज्ञकारिताको कारण अनि हाम्रो आत्मिक आँखा नखोलेको कारण हाम्रो जीवनमा वचनको खडेरी हुनसक्छ अनि सन्तुष्ट भएर जिरहन सक्छ सम्भव पनि छ तर हामी त्यस्तो हुनुहुन्न अहिले जस्तो हुनुहुन्न हामी खालि खानेकुरा मात्रै तृप्त हुनुहुँदैन जसरी हाम्रो शरीरलाई खानेकुरा चाहिन्छ हाम्रो भित्री मानिसलाई पनि परमेश्वरको वचन चाहिन्छ त्यो बिना हामी बाँच्न सक्दैनौँ अब तपाईँको जीवनमा चाहिँ कतिको आत्मिक खडेरी छ कतिको वचनको खडेरी छ तपाईँ कति उहाँको वचनमा हुनुहुन्छ मुख्य कुरा चाहिँ यहाँ एलीको जीवनबाट दुईवटा कुरा हामी हेर्नेछौँ अनि भेटो नेपालबाट एउटा कुरा हामी हेर्नेछौँ दुई पदमा भनेको छ एली ढल्किरहेका थिए अनि प्राय जब हामी एलीलाई देख्छौँ बाइबलमा कि त ऊ बसिरहेको छ कि त ऊ ढल्किरहेको छ है हिब्रू 10:10 चाहिँ भनेको छ कि पुजारीहरू बलिदान चढाउँदै दिनमा खडा रहन्थ्यो उनीहरूको काम सिद्धिएको थिएन तर यहाँ महापुजारी देख्छौँ ऊ बसिरहेको छ एकचोटि त्यो सम्झना गरौँ न फेरि फर्क्यौँ त एक अध्यायको 9 पहिला हामी जाउँ 1:9 यहाँ अनि तिनीहरूले सिलोमा खाइपिसकेपछि हन्ना उठिन् अनि पूजाहारी एली परमप्रभुको मन्दिरको ढोकाको खाँबाको छेउमा एउटा आसनमा बसिरहेका थिए एली बस्न मन पराउने मान्छे थिए साथै 4:13 पनि हामी हेरौँ चार अध्यायको 13 अनि जब त्यो आयो भनेको उसको छोराको मृत्यु हुन्छ त्यो खबरले लेखन आउँछ जब त्यो आयो हेर नियालेर हेरिरहेका एली बाटोको छेउमा एउटा आसनमा बसिरहेका थिए एली आत्मिक अल्छीपना सन्तुष्ट छ व्यस्त छैन प्रभुको काममा व्यस्त हुनुपर्थ्यो बाइबलले त्यही भनेछ पुजारीहरू दिनहुँ खडा रहन्छ एली चाहिँ बस्न मन पराउने मान्छे थियो, तर तिनको दुईमा हामी देख्छौँ यहाँ त एली ढल्किरहेको छ, सन्तुष्ट छ किन हो। अनि ऊ मोटो जिउको मान्छे पनि भनेको थियो, उसको बोसले उसलाई उठ्न दिइरहेको थिएन। सुसा बाइबलले भनेको छ हिब्रू 12 हरेक भार र पाप, हरेक भार हाम्रो बोसो जसले हामीलाई सजिलै जेल्दछ, हामीलाई उठ्न दिँदैन, प्रभुको लागि झोसिलाउन दिँदैन, त्यो के छ तपाईँको जीवनमा चाहिँ? तपाईँको जीवनको बोसो के हो? केले तपाईँलाई प्रभुको काममा तपाईँको हातले लत्राइरहेको छ? किन तपाईँ अल्छी हुनुहुन्छ प्रभुको कुराहरूमा? किन सङ्गतिमा, अध्ययनहरूमा, प्रभुसँग समय बिताउने कुराहरूमा किन अल्छी हुनुहुन्छ? यदि अल्छी थिएँ, अब यहाँ त ढल्किरहेको छ। अब बाइबलमा ढल्केर बस्नुलाई सकारात्मक तरिकाले देखाएको छ अनि नकारात्मक तरिकाले देखाएको छ। सकारात्मक चाहिँ येशु पनि एउटा ढुङ्गामा सुत्नुभएको थियो, किनभने उहाँ शरीरमा थाक्नु भएको थियो, आत्मामा होइन। तर यस्ता अरू व्यक्तिहरू पनि ढल्केको देख्छौँ जो चाहिँ अल्छीपनाको कारण ढल्किरहेछ वा प्रभुको वचन तोडेकोले ढल्किरहेछ। कुनै व्यक्ति याद छ तपाईँलाई जो चाहिँ मस्त निन्द्रा परेको थियो, बाहिर चाहिँ ठुलो आधी बेरीहरू थियो, को होला याद छ कसरी भन्नु? हजुर योना, हजुर सर त्यही भन्नु होइन, योना भन्नुभएको, हजुर अरूले पनि त्यही भन्नुभयो होला, राम्रो सुनिन। योनालाई प्रभुले भन्नुभएको थियो, योना उठ प्रचार गर्न जाऊ कता? निन्वेमा। अब निन्वे भनेको चाहिँ इजरायलको नक्सा हेर्नुभयो भने घाम झुल्कने दिशापट्टि भन्न सक्छ वा पूर्वपट्टि, त्यतातिर समुद्र छैन। निन्वे जाऊ भनेपछि योना चाहिँ कि त उँठ चढ्नु पर्थ्यो कि गदा चढ्नु पर्थ्यो, जे होस् जहाज चाहिँ चढेर निन्वे पुगिन्न थियो किनभने समुद्रै थिएन। तर अर्को पटक हामी योनालाई देख्छौँ, ऊ त समुद्रतिर छ, अर्थात् ऊ त अब पश्चिमतिर भागिरहेछ। प्रभुले भन्दै हुन्छ तिमी यता जाऊ, तर योना भन्छ होइन म यता जान्छु। त्यो अति ठुलो विद्रोह थियो, परमेश्वरको आज्ञालाई उसले तोडिरहेको थियो, उहाँको इच्छालाई उसले व्यवस्था गरेको थियो, अनि यो गर भनेको उसले उल्टो गरिरहेको थियो। तर प्रभुले अब उसलाई झकझगाउन थाल्नुहुन्छ अनि ऊ के गर्छ भने त्यो जहाजमा जान्छ नि तल्लोपट्टि गएर मस्त निन्द्रा पर्छ, उसलाई केही फिक्री छैन। तर उसले यति ठुलो आज्ञा तोड्दा तोड्दै पनि ऊ निदाइरहेको छ अनि प्रभुले त्यहाँ देखाउनुहुन्छ कति ठुलो समस्या आयो। अनि यो चाहिँ उहाँले यो चाहिँ आँधी बेरी छालहरूबाट देखाउनुहुन्छ। अनि बरु अन्य जातिहरूले बरु उनीहरूको आफ्नो देउतालाई पुकारिरहेको थियो, एलीलाई मतलब छैन। अनि अरे माफ गर्नुहोस् योनालाई मतलब छैन, योनालाई उठाउँछ, तिमी निदाइरहेको उठ प्रार्थना गर, तिम्रो देउतालाई पुकार। अनि उसलाई थाहा छ यो खास मेरो कारणले हो। योना जस्तै हामी उहाँको आज्ञाहरू तोड्यौँ भने हामी औँसी हुन्छ, हाम्रो आँखा देख्न सक्दैन त्यहाँ भएको आत्मिक युद्ध अनि प्रभुसँग प्रार्थना गर्न सक्दैन। तर अर्को एउटा व्यक्ति पनि छ जो चाहिँ सुतिरहेको छ अनि उठ्न चाहँदैन, ढोका खोल्न चाहँदैन। यो व्यक्तिको श्रेष्ठ गीतमा जाउँ, श्रेष्ठ गीत 5 अध्याय। श्रेष्ठ गीत भनेको चाहिँ हितोपदेश, पछि उपदेशक आउँछ अनि त्यसपछि श्रेष्ठ गीत। श्रेष्ठ गीत 5 अध्याय को 2-6 पदसम्म हामीहरू श्रेष्ठ गीत 5:2-6 यहाँ चाहिँ यसो लेखिएको छ, म निदाइरहेकी छु तर मेरो हृदय जागिरहन्छ, यो त मेरो प्रियको स्वर हो जसले यसो भन्दै ढकढकाइरहनु भएको छ, मेरी बहिनी, मेरी प्रिया, मेरी ढुकुर, मेरी निष्कलङ्किता, मेरा निम्ति खोलिदेऊ किनकि मेरो शिर सिद्धे र मेरा केशका लर्कनहरू रातका थोपाहरूले लपरक्क भएका छन्, मेरो लागि ढोका खोलिदेऊ म भित्र आउन चाहन्छु। 3 मैले आफ्नो वस्त्र फुकालेकी छु म यो कसरी लगाऊँ, मैले आफ्ना पाउहरू धोएकी छु म तिनलाई कसरी मैला पारौँ, मेरा प्रियले आफ्नो हात ढोकाको पुवालबाट भित्र हाल्नुभयो तब मेरो हृदय उहाँका निम्ति प्रेमले उम्लियो, म आफ्ना प्रियका निम्ति खोलिदिन उठेँ, मेरा हातहरूले गन्धरस र मेरा औँलीहरूले सुगन्धित गन्धरस आगोका हातहरूमाथि चुहाएँ, मैले मेरा प्रियका निम्ति खोलिदिएँ तर मेरा प्रिय हटेर गइसक्नु भएको थियो, उहाँ बोल्नुहुँदा मेरो होस हराए, मैले उहाँलाई खोजेँ तर मैले उहाँलाई भेट्टाइनँ, मैले उहाँलाई बोलाएँ तर उहाँले मलाई जवाफ दिनु भएन। यहाँ एउटा दृश्य देख्छौँ चाहिँ सुतिरहेको छ, यो स्त्री चाहिँ उसको प्रियले आएर डक्टर क्या हुनुहुन्छ मेरो लागि खोलिदेऊ म भित्र आउन चाहन्छु तर उहाँले जबरजस्ती गर्नुहुन्न उसले चाहिँ बहाना बनाउनु थाल्छ म सुतिसकेँ अब फेरि म फेरि लुगा लाउनु जानुपर्छ मैले खुट्टा धोएर ओछ्यानमा आइसकेँ फेरि मेरो खुट्टा मैलो हुन्छ मलाई अल्छी लागेकोसम्म आउँदिनँ अनि एकछिन बसेर उसले महत्त्व बुझ्छ अनि ऊ जान्छ ढो खोल्न तर म आउनु न उसले बहानाहरू बनाउँछ मेरो खुट्टाहरू भइसकेँ आज पनि ख्रिस्टले यसरी ढकढक्याइरहनु भएको छ प्रकाश दिनको बिचमा भनेको छ हेर म ढोकामा उभिन्छु र ढकढक्याउँछु कसैले मेरो स्वर सुन्छ र खोलिदिन्छ भने यो चाहिँ उहाँलाई स्वीकार गर्नु हो ख्रिस्ट चाहिँ तपाईँ कतिजना जसले विश्वास गर्नुभएको छैन तपाईँको हृदय भित्र हुनु न वा बाहिर हुनुहुन्छ तर असल खबर यो हो कि उहाँ भित्र आउन चाहनुहुन्छ तपाईँलाई आफ्नो बनाउन चाहनुहुन्छ अनि यसको लागि उहाँले मूल्य तिर्नुभयो क्रुसमा जसको सम्झना अघि हामीले गरेनौँ तर रोजाइ तपाईँको हो उहाँले जबरजस्ती गर्नु हुँदैन तर एक दिन आउँछ जब ढिलो भइसक्छ त्यसैले के कुराको बहाना बनाउँदै हुनुहुन्छ तपाईँहरू चाहिँ के कुराले अड्किनु भएको छ तपाईँको खुट्टाहरू मैलो भए चाहिँ के कुराको लागि फिक्री छ तपाईँलाई के कुराले आउन सक्नु भएको छैन त्यो बहाना मात्रै हो बहाना मात्रै हो तर याद गर्नुहोस् एक दिन ढिलो हुन्छ ढिलो भइसकेको छ तर उहाँले आज पनि ढकढक्याइरहनु भएको छ आज सुन्नुभयो सुसमाचार हिजो सुन्नुभयो सुसमाचार यसको अर्थ उहाँले ढकढक्याइरहनु भएको छ यदि कसैले मेरो लागि खोलिदिन्छ भने म भित्र आउनेछु र एक दिन तपाईँले पाउनुहुन्न आजै हो मुक्तिको दिन बाइबलले कहिले पनि भोलि भनेको छैन सुसमाचार स्पष्ट बुझ्नु अब के बुझ्नु बाँकी छ ख्रिस्टले तपाईँको लागि के गरिदिनु भयो उहाँ सत्य परमेश्वर हुनुहुन्छ उहाँ बौरी उठ्नु भयो क्रुसमा तपाईँको सट्टा मूल्य तिर्नु भयो यो शब्द स्पष्ट छ भने खास केले रोकेको छ त्यो तपाईँको मूर्ति हो तपाईँको समस्या हो त्यसैले भावनाहरू नबनाओस् यो स्त्री जस्तो नहोस् है म सुतिसकेँ म उठ्न सक्दिनँ म ढल्किरहेको छु अह मेरो खुट्टा मैलो पार्न चाहन्न समय आजै हो उहाँलाई लिने तर हामी मुक्ति पाएकाहरूसँग नै एकछिन म कुरा गर्न चाहन्छु हामी शरीरमा छौँ त्यसैले हाम्रो जीवनमा हरेक अवस्था आउँछ कहिले हामी एकदम माथि हुन्छौँ प्रभु एकदम नजिक भयो जस्तो लाग्छ कहिले हामी तल हुन्छौँ दाउदले पनि भजन भने कि मेरो प्राण चाहिँ धुवामा राखेको मस्किल जस्तो भएको छ मस्किल जस्तो त्यो छालाको बोटल जस्तो अनि त्यस्तो अवस्था आउँछ हाम्रो जीवनमा किनभने हामी शरीरमा छौँ खडेरीको समय आउँछ तर त्यसलाई बहाना बनाउनु हुँदैन किनभने दाउदले के भनेको छन् भने तरै पनि तपाईँको व्यवस्था म बिर्सन्न म एली जस्तो हुन चाहन्न म यो योना जस्तो हुन चाहन्न रोमी 13 जाउँ एकचोटि अनि यो कुरा सम्झना गरौँ रोमी 13 अध्याय रोमी 13 11 14 पद यहाँ भनेको छ अनि समय चिन अब त निन्द्राबाट बिउजने घडी आइपुगेको छ किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ यो हाम्रो मुक्ति भनेको के हो विश्वासीको कुरा गरिरहेछ यो चाहिँ पापहरूबाट मुक्ति पाउने कुरा गरेको होइन जुन त हामीले पाइसक्यो एकचोटि सदाको लागि तर यो चाहिँ खास रोमी 8 अध्याय भनेको चाहिँ भने जस्तै यो हाम्रो महिमीकरणको कुरा गरेको ख्रिस्ट आउँदै हुनुहुन्छ हामीलाई उहाँ जस्तै बनाउनु हुनेछ त्यो दिन हामी पुरै मुक्त हुनेछौँ हाम्रो पाप स्वभावबाट पनि त्यसैले त्यो दिन यहाँ भन्दैछ हाम्रो मुक्ति नजिकै छ भनेको ख्रिस्ट आउँदै हुनुहुन्छ हामीलाई बदल्ने दिन आउँदैछ एकदम नजिकै छ त्यसैले समय चिन यो बिउजने घडी हो निधाउने घडी होइन निधाउने घडी होइन 12 पदमा भनेको छ रात धेरै बितिसक्यो दिन नजिकै आइपुगेको छ यसकारण अन्धकारका कामहरू फाल विश्वासीलाई भनेको र ज्योतिका हतियार भिरौँ। दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौँ, मोज मजा र मतवालापनमा होइन, व्यविचार र कामुकतामा होइन, न त झगडा र डाहामा नै, तर प्रभु येशू ख्रीष्टलाई पहिरा अनि कुकामनाहरू पुरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। त्यसैले जाग्ने घडी हो। तपाईँ मुक्ति पाएकोहरू पनि मुक्ति नपाएकोहरू जस्तै वाहनहरू बनाउन सक्नुहुन्छ प्रभुमा जोसिलो नहुनलाई, ढल्केर बस्नलाई, नउठ्नलाई। त्यसरी उठ्ने समय ख्रिस्ट आउँदै हुन्छ, अब निधाएर नबस्नु। पहिलो समय हो, तिनमा फेरि फर्क्यौँ, त्यहाँ हामी देख्छौँ एली ढल्किरहेका थिए अल्छीपना। त्यति मात्र होइन, एलीको बारेमा अर्को कुरा यहाँ भन्दै हुन्छ, दुई पदमा भनेको छ, एली आफ्नो ठाउँमा ढल्किरहेका थिए, उनका आँखाहरू धमिला हुन लागेका थिए। आँखाहरू धमिला हुँदा भनेको उसले देख्न सक्दैन थियो टाढा, है, निहालेर हेर्दै थियो। हाम्रो रञ्जन बाजे हुनुहुन्छ, उहाँलाई उहाँले पहिला जस्तो देख्नुहुन्न, अनि अपरेसन पनि गर्न गाह्रो छ उहाँको उमेरको कारणले, अनि उहाँलाई लिन गयो भने सायद जेम्स हरि अनुभव छ होला, उहाँ यसरी बस्नुहुन्छ, अनि किन आँखा देख्नुहुन्न उहाँले, अब मैले सफर पनि देखिनँ टाढासम्म मलाई, अनि यसरी गर्नुहुन्छ, अनि रञ्जन बाजे भरे नि यस्तो प्रज्वल कार्की हो ए जयमसी त्यसरी उहाँले उहाँको आँखाहरू धमिलो भएको छ, अर्थात् उहाँले राम्रो देख्न सक्नुहुन्न। तर यहाँ एली महापुजारीको बारेमा कुरा गर्दैछ, अब उमेरसँग आँखा धमिलो नराम्रो होइन, अनि उमेरसँगै हाम्रो आँखा धमिलो हुन्छ, हामी पापूर्ण शरीरमा छौँ, यो विनाशको बन्धनमा छौँ, हामी बुढा हुन्छौँ, चाउरी पर्छ हाम्रो अनुहार, आँखा धमिलो त्यो आफ्नो ठाउँमा छ, तर खास यहाँ चाहिँ हामीले अध्ययन गर्दा हामी निकोदेमोस जस्तो हुनुहुँदैन। यहाँ परमेश्वरले केही आत्मिक अवस्थाहरू देखाउन खोजिरहनु भएको छ। एलीले छुट्याउन सक्दैन थियो अब धमिलो भएकोले, उसले हन्नाको बारेमा पनि छुट्याउन सकेन, तर आफ्नै नजिकको छोराहरूको बारेमा पनि छुट्याउन सकेन, परमेश्वरको वचनलाई पनि छुट्याएर उसले पश्चाताप गर्न सकेन। त्यसैले प्रभुले उसको आत्मिक अन्धोपना देखाउन खोजिरहनु भएको छ। बाइबलमा धमिलो आँखा भएकाहरूको पनि कुरा गरेको छ, अनि सोचिरहेको थिएँ मैले, इसहाक आँखा धमिलो भएको थियो, अनि उसको हेराइ पनि धमिलो भएको थियो, वास्तवमा आत्मिक हेराइ पनि। प्रभुको वचन अनुसार उसले याकुबलाई आशिष दिनु पर्थ्यो, तर ऊ चाहिँ मिठो खान दिने एसाबलाई आशिष दिनतिर लागिरहेको थियो, धमिलो आँखा उसले देख्न सकिरहेको थिएन त्यो बेला, अनि धोका खायो। अनि अय्युबले पनि भने शोकले मेरो आँखा धमिलो भयो, शोकले पनि धमिलो बनाउँदो रहेछ आँखालाई। तर मुख्य त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ दोस्रो कोरिन्थी 4:4 यहाँ बताइएको छ, दुईवटा नयाँ नियमबाट खण्ड हेर्नेछ, एउटा मुक्ति नपाएकाहरूको सवालमा आँखाहरू, अनि मुक्ति पाएकाहरूको आँखाहरूको सवालमा। दोस्रो कोरिन्थी 4:4 यहाँ लेखेको छ, जसमा यस संसारको ईश्वरले विश्वास नगर्नेहरूका मनहरूलाई के पारेको छ, अन्धा। यो संसारको ईश्वर भनेको को, शैतानको कुरा गरेको। तपाईँ जसले ख्रीष्टलाई पाउनु भएको छैन, तपाईँको आँखहरू अन्धो पारेको छ शैतानले। ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूमाथि नचम्कोस् भनेर ख्रीष्ट चाहिँ परमेश्वरको प्रतिरूप हुनुहुन्छ, यो नबुझोस् भनेर मनलाई अन्धो पारेको छ। तर जब तपाईँ ख्रीष्टतर्फ फर्किनुहुन्छ, उहाँले तपाईँको मन आँखा खोलिदिनुहुन्छ, तपाईँले ज्योति पाउनुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ। भजन गाउँछौँ नि, अन्धो थिएँ तर पाएँ दृष्टि, अन्धो देख्ने भएँ। अनि विश्वासीहरूलाई पनि दोस्रो पत्रुसमा हामी हेरौँ, दोस्रो पत्रुस 1 विश्वासीहरू यदि उनीहरू बढिरहेको छैन भने उनीहरूलाई टाढा देख्न नसक्ने भनेको छ। 5 यस अनि यही कारणले पनि तिमीहरूले दोस्रो पत्र 1:5 यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण सद्गुणमाथि ज्ञान भनेको हामीले मुक्ति पाउँदा हामीसँग एउटा कुरा हुन्छ त्यो विश्वास हो तर त्यतिमै सन्तुष्ट हुनुहुँदैन ख्रिस्टिय जीवन चाहिँ बनिँदै जाने जीवन हो थप्दै जाने जीवन हो अनि यहाँ भनेको छ विश्वासमाथि केही कुरा थप्नु परेको छ खालि विश्वास गरे मुक्ति पाए त्यो होइन मुक्ति पाउनु भनेको खालि स्वर्ग पुग्नु मात्रै होइन एउटा आशिषहरूमध्ये एउटा त्यो तर मुक्ति पाउनु भनेको चाहिँ अब हामी उहाँको क्रोधमा छैनौँ मुक्ति पाउनु भनेको अब उहाँसँग हाम्रो सङ्गति छ उहाँसँग हामी हिँड्न पाइरहेछौँ उहाँको आशिषहरूको हकदार भएका छौँ ख्रिस्टको शरीर र रगतबाट सङ्गति गर्न पाइरहे मुक्तिमा धेरै पक्षहरू छन् एउटा पक्ष थियो स्वर्ग जान पाइन्छ तर त्यति मात्र त होइन त्यसैले भने चाहिँ यहाँ थप्नुपर्छ विश्वास गरे पुग्यो होइन यो झुटो शिक्षकहरूको शिक्षा हो तर यहाँ चाहिँ लागिरहने कुरा छ यहाँ परिश्रम गर्नुपर्छ ख्रिस्टिय जीवन बढ्नलाई भोलि नै हामी आत्मिक बन्दैनौँ भोलि नै हामी सबै कुरा सिद्ध भएको व्यक्ति बन्दैनौँ यहाँ यत्न गर भनेको छ अनि थप्न थाल विश्वासमाथि सद्गुण सद्गुणमाथि ज्ञान अनि शपथ हेरौँ अनि ज्ञानमाथि संयम संयममाथि धीरज धीरजमाथि भक्ति भक्तिमाथि भाइ भएको माया र भाइ भएको मायामाथि प्रेम थप ए थप तिमीहरूको कृषि जीवन थप्दै जाओ यो झन् प्रशस्त हुँदै जाओ 8 किनकि यी कुराहरू भनेको यही 5 र 6 पद 7 पदका कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रो प्रभु येशू ख्रीष्टको पहिचानमा बेकम्मा र निष्फल नहुने तुल्याउँछन् भनेको यो कुरा छन् भने हामी निष्फल हुनु पर्दैन तर छैनन् भने नि नभए तर जससँग यी कुराहरू छैनन् ऊ अन्ध हो एली जस्तै उसले टाढा देख्न सक्दैन एली जस्तै अनि आफ्ना पहिलेका पापहरूबाट शुद्ध पारेको छ भन्ने कुरा उसले बिर्सेको छ त्यसैले तपाईँको आत्मिक उन्नति भएको छ कि छैन मुख्य प्रश्न यो यहाँ तपाईँहरू बढ्दै हुनुहुन्छ कि हुनुहुन्न तपाईँले आफ्नो विश्वासमा मात्रै सन्तुष्ट हुनुहुन्छ कि केही थप्दै हुनुहुन्छ है विश्वासमाथि थप्दै जाने कुरा हो यो बनिँदै जाने कुरा आत्माको फलहरू हो यो छैन अनि यसमा तपाईँलाई चासो छैन भने तपाईँ यसले जस्तै हुनुभएको छ तपाईँको आँखा धमिलो भएको छ टाढा देख्न सक्नुहुन्न तपाईँले भन्नु होला मैले मुक्ति पाएको छु अब ठिक छ मलाई होइन तपाईँ यसले हुनुभयो मुक्तिमा सन्तुष्ट नहुनुहोस् मुक्तिमा मात्रै सन्तुष्ट नहुनुहोस् त्यहाँ बढ्नुपर्छ तपाईँले एउटा पुरा नियमको एउटा मान्छे देखोस् तपाईँलाई जसबाट चाहिँ ठुलो उत्साह हुन्छ व्यवस्था 34:7 व्यवस्था 34:7 व्यवस्था 34:7 के भन्दैछ नि यहाँ मोसा आफ्नो मृत्यु हुँदा मोसा 120 वर्षका थिए उनको आँखा धमिलो भएको थिएन पहरसम्म देख्ने मान्छे हो प्रभुले नेबो पहाडमा लैजानु भएर देखाउनु भएर इजरायल यही हो मैले दिने भूमि है उहाँ डाँडाबाट उसले हेर्दैछ देखेको छ उसको आँखा धमिलो भएको छैन साथै उसको बल घटेको पनि थिएन ख्रिस्टिय जीवनमा घट्न सक्छ मुक्ति पाउँदा हामी बादलमाथि जस्तो लाग्छ नि के गर्छु जस्तो लाग्छ नि त्यो भोलिपल्ट आउँछ तर त्यस्तो हुनुहुँदैन मोसा त्यस्तो थियो उसको बल घटेको थिएन त्यसैले मोसासँग हिँड्ने व्यक्ति के अरे सुन कालेब कालेबले भन्दैछ यो पहाड मलाई देऊ त मेरो बल घटेको छैन म बलियो छु अहिले पनि त्यसैले हामी कमजोर हुनु आवश्यक छैन हामी कमजोर हुनु पर्दैन तर यो हाम्रो रोजाइ हो कि त हामी एली जस्तो हुन सक्छौँ कि त हामी मोसा जस्तो हुन सक्छौँ र कालेज जस्तो हुन सक्छौँ कि त हामी अझै नयाँ बल पाउँदै जान सक्छौँ कि त हामी सन्तुष्ट भयौँ भने हामी झन् कमजोर हुन्छौँ तपाईँको आँखा चाहिँ कस्तो छ तपाईँको आँखा कस्तो छ त्यसरी प्रभुले भन्नुहुन्छ जागर हो धेरै पटक उहाँले बाहिर हुनुहुन्छ हेर हेर जागर पहिलो समयमा फर्क्यौँ अब अर्को कुरा हामी हेरौँ यहाँ 3 पदमा पहिलो समुएल 2:3 यहाँ भनिएको छ, अनि परमेश्वरको बत्ती निभ्न भन्दा अघि परमप्रभुको मन्दिरमा जहाँ परमप्रभुको सन्दुक थियो समुएल सुत्नलाई ढल्केका थिए। त्यसैले यहाँ देखिन्छ प्रभुको बत्ती चाहिँ निभ्न थालेको थियो, अनि प्रभुको स्पष्ट आज्ञा थियो यो बलिरहोस्, यो जलिरहोस्, त्यसै निरन्तर भइरहोस्, तर उहाँको बत्ती निम्न लागेको थियो। अनि त्यहाँ चाहिँ सावधान थियो, उसको चाहिँ सातवटा अङ्ग हुन्थ्यो, अनि सावधान चाहिँ निखुर सुनले बनेको थियो, अनि त्यहाँ शुद्ध जैतुनको तेल हाल्नु पर्थ्यो, अनि त्यो बलिराख्नु पर्थ्यो, अनि पुजारीहरूको काम थियो यो। अनि त्यो सावधान चाहिँ खास ख्रिस्टको चित्र न, उहाँ ज्योति हुनुहुन्छ। योनाको बारेमा ख्रिस्टले भन्नुभयो, संसारको ज्योति म नै हो, यदि कसैले मलाई पछ्याउँछ भने अन्धकारमा हिँड्ने छैन। अनि हामी अन्धकार, संसार अन्धकार छ नि, हामी यहाँ ठक्कर खान्छौँ, हामी कहाँ गएको हामी बुझ्दैनौँ, तर ख्रिस्टलाई पायौँ भने हामीले ज्योति पाउँछौँ, उहाँको ज्योतिमा हामीले ज्योति पाउँछौँ, भजनसँग 36:9 भनेको छ। अनि ख्रिस्टसँग हिँड्दाखेरि हरेक कुरा स्पष्ट हुन्छ। मुक्ति पाउनुभन्दा अगाडि हामी यही कुरा देख्यौँ, तर हामीले के पनि देखेनौँ योभन्दा। तर मुक्ति पाएपछि ख्रिस्टको ज्योतिले हामी देख्न सक्छौँ, हामी एउटा सुन्दर फुल हेर्छौँ र भन्छौँ प्रभु कति बुद्धिमान हुनुहुन्छ, पहिला यही देखेर हामी केही पनि थाहा थिएन हामीलाई है, एउटा सुन्दर पुतली देख्छौँ र हुन्छ प्रभु कति बुद्धिमान हुनुहुन्छ, अनि हरेक कुराले हामीलाई सृष्टिकर्ता देखाउँछ। अब तर मुक्ति पाउनुभन्दा अगाडि त्यही कुरा हेर्थ्यौँ, तर कहिले पनि उहाँलाई देख्थेन हामीले, हामी पुरा अन्धकारमा थियौँ, तर ख्रिस्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ। विश्वास नगर्नेहरू अन्ध छन्, तर ख्रिस्ट ज्योति हुनुहुन्छ। रूप परिवर्तन हुँदा ख्रिस्टको अनुहार चाहिँ सूर्यभन्दा चम्क्यो भनेको छ, म ज्योति हुन्छ, म वास्तविक ज्योति हुन्छ। अनि स्वर्गीय सहरमा सूर्य हुने छैन, चन्द्रमा हुने छैन, किन ख्रिस्ट त्यहाँको ज्योति हुनुहुन्छ। तर यहाँको ज्योति चाहिँ निम्न थालिरहेको थियो, प्रभुले यो निरन्तर बलिरहोस् भन्नुभएको थियो। तर यहाँबाट मुख्य एउटा कुरा हामी सिक्न चाहन्छौँ, ख्रिस्त कहिले पनि निम्न सक्नुहुन्न, विश्वासीहरूलाई उहाँले भन्नुहोस् तिमीहरू संसारका ज्योतिहरू हो, हामीहरू यो संसारका समाधानहरू हो, हाम्रो बत्ती चाहिँ बलिरहेको हुनुपर्छ। हामी यदि जस्तो भयो भने हाम्रो गवाही, हाम्रो साक्षी, हाम्रो ज्योति निम्न थाल्न सक्छ। योना 5 हेर्नु थियो एउटा व्यक्तिको बारेमा, अनि त्यो पदहरू टिप्न सक्नुहुन्छ फिलिपी 2:15 भनेको छ, यस टेढा र भ्रष्ट पुस्ताको बिचमा जीवनको वचनलाई पक्रेर तिमीहरू ज्योति चाहिँ चम्कन्छ। योना 5:35 यो बत्तिसमा दिने योनाको बारेमा येशूले यसरी गवाई दिनुभयो, योना 5:35 भनेको छ, बत्तिसमा दिने योनाको विषयमा, उनी बलिरहने र चम्किरहने बत्ती थिए। कति राम्रो गवाई, बल्ने निभ्दै होइन तर बलिरहने साथै चम्किरहने बत्ती थिए। तपाईँ यस्तै हुन चाहनुहुन्छ? हामी चाहन्छौँ, तर कतिपटक गाह्रो छ, तर हामी निभ्नु पर्दैन। वास्तवमा विचार गर्नुहोस्, तपाईँ ज्योति हो संसारको, तपाईँ निभेको उहाँ चाहनुहुन्न, बलिरहने त्यो तपाईँको जोस नघटोस्, एलिप जस्तो नहोस्, तपाईँको आँखाहरू धमिलो नहोस्। हामी संसारको लागि जिउन थाल्यौँ भने हाम्रो आँखाहरू धमिलो हुन थाल्छ है, संसारको पैसाको लागि, संसारको शिक्षाको लागि, संसारमा केही गर्न न त्यो गर्न थाल्यौँ भने हाम्रो आँखा धमिलो हुन्छ, किनभने हामी खालि संसार मात्रै हेर्छौँ। हामी यो संसारको लागि जिउने होइन प्रियहरू, हो हामीले हामीलाई शिक्षाहरू पनि चाहिन्छ, हामीलाई काम पनि गर्नुपर्छ, हामीलाई जिउनलाई पैसाहरू पनि चाहिन्छ, तर त्यति मात्रै हाम्रो जीवनको उद्देश्य होइन। एक नम्बर परमेश्वरमा है, पहिला उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै कुराहरू उहाँले थपिनुहुन्छ। यदि उहाँको इच्छा होइन भने त्यो शिक्षा असल शिक्षा होइन, यदि उहाँको महिमा हुँदैन भने त्यो काम, त्यो पैसामा के पनि अर्थ छैन है। अब्राहमको विचार गर्नुहोस् न, अब्राहम यति सुख सुविधा सम्पन्न घरमा बसेको मान्छे, उरमा उसको त भान्सामै पानी आउँथ्यो, अहिले हामी कतिपटक बाल्टिङ बोकेर कुद्नुपर्छ भाँडा माझ्न, अब्राहमको उरमा भान्सामै पानी आउँथ्यो, धारा थियो उसको, एट्याच बाथरुम थियो, भित्र नहुन सक्थ्यो, तर त्यस्तो ठाउँ त्यो बेलाको अमेरिका भन्दा नि विकसित ठाउँ छोडेर अब्राहम पहाडमा जिउन थाल्यो। के भयो? अब्राहम पागल भयो? गाउँलेहरूले त्यही भन्यो होला, के भयो यसलाई, हेर यस्तो घर छोडेर पहाडमा बसिरहेछ। होइन, अब्राहमको आँखा चाहिँ आउनेवाला युगतर्फ लागेको थियो। अब्राहमले भन्दै थियो, म यो संसारमा परदेशी मात्रै हुँ, यो संसारमा म यात्री मात्रै हुँ, मैले यहाँबाट लाने केही पनि छैन। जति दिनुभयो प्रभुले दिनुभयो, जति लानुभयो प्रभुले लानुभयो। भने हामी यो संसारलाई जिउँछौँ भने हामी बोल्न सक्दैनौँ प्रियहरू। हामी यो संसारलाई जिउँछौँ भने हाम्रो आँखाहरू धमिलो हुन्छ, अनि हामी प्रभुको वचनको महत्त्व देख्न थाल्दैनौँ, सङ्गतिको महत्त्व देख्न थाल्दैनौँ, उहाँसँगै हिँड्ने कुराको महत्त्व देख्न थाल्दैनौँ, मेरो नानीको शिक्षाको महत्त्व देख्न थाल्दैनौँ, अनि सक्दैनौँ, अनि हाम्रो आँखा धमिलो हुन्छ, अनि हामी हाम्रो बहु घट्न थाल्छ, हामी ढल्किन रुचाउँछौँ। मोसा त्यस्तो थिएन, मोसाको आँखा चाहिँ जहिले पनि चनाएको थियो, उसको आँखा घटेको थिएन, उसको बल घटेको थिएन। तर यो रोजाइ हो, यो रोजाइ हो। तपाईँ कसको लागि जिउँदै हुनुहुन्छ? सुन्नुहोस्, तपाईँ कुन संसारको लागि जिउँदै हुनुहुन्छ? कुन संसारको लागि जिउँदै हुनुहुन्छ? स्वर्गमा तपाईँलाई पत्रुसले यस्तो सोध्ने छैन, एसएलसीमा कति पर्सेन्ट आएको थियो तिम्रो? वा सोध्दैन उसले। महिनाको तलब कति थियो? मृत्यु हुने बेला तिम्रो ब्याङ्कमा कति थियो? मलाई लाग्दैन त्यस्तो कुरै त्यहाँ आउँदैन। तर एउटा कुरा आउनेछ, तपाईँको शिरमा कतिवटा मुकुट छ, तपाईँको हातमा कति इनाम छ, अनि कुन संसारको लागि जिउनु भयो? त्यसैले हेर्नुहोस्, यो संसार, हाम्रो जीवन के पनि होइन, बाफ बनेको छ, बाफ हो। आज छ, भोलि छैन, एकछिनमा छैन, तर हाम्रो आत्मा चाहिँ अनन्तको लागि हो। हजारौँ 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 खरबौँ खरबौँ वर्षपछि पनि हामी जिउँदै हुनेछौँ, प्रभुसँग हुनेछौँ। तर विश्वास नगरेका व्यक्तिहरू नरकमा दण्डमा हुनेछन्। खास त्यो जीवन प्रभुले हामी दिन खोज्नु भएको, यहाँ त हामी अभ्यास मात्रै गर्दैछौँ। त्यसैले तपाईँको आँखा कता छ त? चिलहरू त धेरै माथि उड्छन्, तर उनीहरूको आँखा जहिले पनि भुइँमा हुन्छ, के फाइदा? के फाइदा? तपाईँको आँखा चाहिँ कता छ? कहाँ हेर्दै हुनुहुन्छ? के को लागि जिउँदै हुनुहुन्छ? त्यसैले तपाईँको धमिलोपन तपाईँको जोसलाई देखाउँछ। अनि म धेरै गम्भीर हुन्छु यस्तो शिक्षाहरू, यस्तो विचारहरू गर्दाखेरि, कि अस्ति अङ्कलले सोध्दै हुन्थ्यो, उमेर सोध्दै हुनुहुन्थ्यो, धेरैले मलाई म 40 वर्ष पुगेँ भन्ठान्छन्, तर मेरो वास्तविक उमेर बताएपछि अङ्कलले भन्नुभयो, धेरै त भारै छ, मेरो त भर्खर विवाह भएको थियो। अनि पछि सोच्न थालेँ मैले, मेरो धेरै लामो यात्रा छ, मेरो कपाल फुल्न बाँकी छ, अनि अङ्कलहरू राम्रो उदाहरण हुन्छ हाम्रो लागि, अनि म त्यसरी जिउन चाहन्छु, मेरो कपाल चाहिँ प्रभुमै फुलाउन चाहन्छु। यो चाहिँ धार्मिकता, यो चाहिँ मुकुट हो, फुलेको केस यदि यो धार्मिकताको बाटोमा छ भने। तर सजिलो छैन, यात्रा धेरै लामो छ, धेरै लामो छ, भर्खर सुरु गरेको छौँ, अहिले नै धेरैचोटि हामी हार खान खोज्छौँ, हो यो सत्य हो, धेरैपटक हामी निराश हुन खोज्छौँ, किन हामी यो शरीरमा छौँ। तर जब बच्चनमा हेर्छौँ सबै सफा हुन्छ, छर्लङ्गै हुन्छ, हाम्रो आँखाको चिप्राहरू सब जान्छ, अनि छर्लङ्गै देख्न थाल्छ, अनि भन्न थाल्छ, प्रभु धन्यवाद, म यो संसारको लागि होइन, म तपाईँको लागि जिउन चाहन्छु, म माथि तपाईँले मलाई पुर्याउनु भएको छ, मेरो आँखा म यहाँ तलतिर लाउन चाहन्न प्रभु, मेरो धेरै लामो यात्रा बाँकी छ, धेरै लामो यात्रा बाँकी छ, अहिले नै म थाप्न चाहन्न, अहिले नै म अन्ध हुन चाहन्न, तपाईँ नै भर्खर सुरु भएको छ हाम्रो यात्रा, अनन्तको यात्रा हो। अहिले ननिदाउनुहोस्, ननिदाउनुहोस्, पहिलो समयल 2 फर्क्यौँ, आज्ञाकारी समयल प्रभुले 4 बोलाउनुहुन्छ, एरीले 3 पनि बुझ्दैन प्रभुले बोलाउनु भएको भनेर, बुझ्नु पर्थ्यो उसले, जाऊ सुत, खालि सुत, मलाई सुत्न देऊ, जाऊ सुत, होइन, तेस्रोपल्ट बल्ल उसको होस्को छ, प्रभुले बोलाउनु भएको होला। तर यहाँ के देख्छ भने समयललाई प्रभुले कुन बेला बोलाउनु भयो? जब ऊ एक्लै थियो, बाइबलमा एक्लो समयहरू एकदम महत्त्वपूर्ण छ। प्रभुले एलियालाई भन्नुभयो, जब एलियाले आहाबलाई भने मेरो वचन बिना पानी पर्ने छैन, प्रभुले एलियालाई भन्नुभयो तिमी जाऊ करिब खोलामा गएर बस, आहाबले मार्ला भनेर प्रभुले पठाउनु भयो र होइन, पछि त आहाबबाटै जाऊ भन्ने हुन्छ, तर खास एलियालाई भन्ने हुन्छ अब धेरै लामो यात्रा छ एलिया, अब तिमी एक्लै बस्नुपर्छ, अर्थात् त्यहाँ चाहिँ तिमी एक्लै बसेर रुनलाई होइन, एक्लै बसेर जीवनलाई धिकार्न होइन, तर एक्लै बसेर तिमीले अब मेरो काम हेर, म कसरी प्रबन्ध गर्छु, मसँग सङ्गति गर, करिब भनेको काट्नु, तिमी एक्लै मसँग त्यहाँ आउनुपर्छ एकछिन। एलिया मोसालाई प्रभुले एक्लै राख्नुभयो सिनाई पर्वतमा अनि वचन दिनुभयो। याकुब जुन कुस्तीको कुरा गरेका थियौँ हिजो, याकुब एक्लै छोडिएको थियो जब प्रभु उसँग कुस्ती लड्न आउनुभयो, अनि प्रभुसँग एक्लै समय बिताउनु महत्त्वपूर्ण छ, किनभने त्यहाँ तपाईँसँग व्यक्तिगत रूपमा बोल्नुहुन्छ प्रभु। के त्यसै समय बिताउनुहुन्छ? खालि कति चर्चहरूमा चाहिँ बाइबल पढ्नुपर्छ प्रार्थना त्यति मात्रै भन्छ, तर हामी त्यति मात्र भन्न चाहन्न, बाइबल तपाईँले आफैलाई जाँच्दै पढ्नुहोस्, हरेक पदमा आफैलाई जाँच्नुहोस्, प्रभु मैले यहाँ पन्छाउनु पर्ने मेरो भार के छ प्रभु मलाई देखाउनुहोस्, मैले स्वीकार गर्नुपर्ने पाप के छ, तपाईँलाई धन्यवाद दिनुपर्ने विषय के छ, जाँच्दै पढ्नुहोस्। मलाई शङ्का लाग्छ कतिले यसरी पढ्नुहुन्न होला, खर मात्रै त्यति त चाहिन्छ कम्तीमा, तर बाइबल पढ्नुहोस् भनेको त्यो मात्र होइन, आफैलाई जाँच्दै पढ्नुहोस्, प्रभुको सामु आफ्नो हृदयलाई खुल्ला राख्नुहोस्, घुँडा टेक्नुहोस्, प्रार्थना गर्नुहोस् अनि प्रभु मलाई देखाउनुहोस् तपाईँको वचनबाट कि म आज एक कदम अगाडि बढ्न सकौँ, मेरो पाइला एक कदम अगाडि बढोस्। त्यसरी समुएल एक्लै थिए अनि प्रभुले बोलाउनु भयो, अनि यो चाहिँ समुएलको जीवन परिवर्तन गर्ने घटना भयो एक्लै। अनि यहाँ एउटा हेरौँ, त्यहाँ सात पदमा यहाँ अनि समुएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्, अझसम्म चिनेका थिएनन् भनेको अब चिन्ने समय चाहिँ आयो। तर यहाँको छोटो यहाँ के बताउन चाहन्छु भने समुएल त सानैदेखि प्रभुको सेवा गरेको, प्रभुलाई चिनेको थिएन र छैन रहेछ, सानैदेखि भेटुने पालमा काम गरेर पनि प्रभुलाई चिनेको छैन रहेछ। अब यहाँ ध्यान दिएर सुन्नुहोस्, प्रभुको बारेमा थाहा पाउनु र प्रभुलाई नै चिन्नु पर्छ। हाम्रो नानीहरूलाई यहाँ अगाडि गएर सोध्ने हो भने परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्यो भने के भन्छन्, उनीहरूले छैन भन्छन् र भन्दैन, उनीहरूले भन्छ प्रभु हुनुहुन्छ अनि क्रुसमा के गर्नुभयो, उनीहरूले भन्छ हाम्रो लागि प्राण दिनुभयो, सबै स्वीकार गर्छ तर भित्र मुक्ति नपाएको हुनसक्छ, अनि यो समयको क्रममा देखिन्छ। त्यसैले मेरो नानीहरू चाहिँ राम्रो चर्चमा छ भनेर तपाईँहरू सन्तुष्ट हुनुहुँदैन, उनीहरूले मुक्ति पाएको निश्चित हुनुपर्छ, अनि उनीहरूलाई सुसमाचार सुनाउनुहोस्, जब मौका मिल्छ घरमा सुसमाचार सुनाउनुहोस् है, प्रभुको बारेमा बताउनुहोस्। अनि अर्को चाहिँ समय घमण्डी पनि छैन, यत्रो दर्शन पाएपछि बिहान नाक खुलाउँदै ल एली तपाईँको त आएन मौका छैन, शान्त छ, घमण्डी छैन, शिक्षामा शिक्षाले घमण्ड बनाएको छैन उसलाई, बरु एली ल्याएर सोध्छ नि पहुँ उसले भन्छ नि सबै भन्छ, विश्वासयोग्य प्रचारकहरू थियो जसले प्रभुका सबै कुराहरू बताइदिन्छ, त्यहाँ डर छैन, जेसुकै होस् मैले बताउनुपर्छ। अन्तिममा समय पनि मेरो सिधै लाग्यो, अन्तिममा चाहिँ 19 पद हेरेर यहाँबाट उत्साह दिन चाहन्छु। 19 पद, अनि समुएल बढे, त्यो बढ्ने काम रोकेको छैन समुएलको, उसलाई फेरि नयाँ कोट चाहिरहेको छ, अनि समुएल बढे, मुख्य कुरा यहाँ म देख्न खोजेको चाहिँ, अनि परमप्रभु तिनको साथमा हुनुहुन्थ्यो, यो अचम्मको आशिष छ, अनि यो हामीलाई पनि दिएको प्रतिज्ञा। एकजनाले यसरी भनेको थियो रहेछ, बाइबलका सबै प्रतिज्ञाहरू मेरो, सुन्दा त राम्रो लाग्छ सबै होइन, अब्राहमलाई दिएको प्रतिज्ञा अब्राहमको, इजरायल दिएको प्रतिज्ञा इजरायलको, अनि तर कति प्रतिज्ञा चाहिँ मेरो लागि लागु हुन्छ, तर सबै त होइन, त्यो जाँच्नुपर्छ हामीले है, तर यो प्रतिज्ञा चाहिँ मेरो लागि हो, उहाँले भन्नुहोस् म तिम्रो साथमा छु, समुएलको साथमा हुनुहुन्थ्यो, अनि याकुबलाई पनि भन्नुभयो जब एसावदेखि भाग्दै थियो, प्रभुले भन्नुभयो म तिमीसँग छु, तिम्रो साथमा छु, मोसालाई भन्दै थियो जाऊ मिस्रमा जाऊ इजरायलहरूले, र म सक्दिनँ प्रभु म बोल्न जान्दिनँ, प्रभुले भन्नुभयो म तिम्रो साथमा हुनेछु। गिदोन जो डराएर लुकिरहेको थियो प्रभुले भन्नुभयो म तिम्रो साथमा हुनेछु। यहोशु जब ठुलो युद्धको लागि तयार थियो कनान भूमि छिर्नलाई उहाँले भन्नुभयो म तिम्रो साथमा हुनेछु। दाऊद उहाँले भन्नुभयो म तिम्रो साथमा छु। अनि यसरी घटना अघि बढिरहन्छ, प्रभुले हरेकलाई भन्छ म तिम्रो साथमा छु। अनि यो चाहिँ हाम्रो लागि पनि हो, प्रभु हाम्रो साथमा हुनुहुन्छ, हाम्रो ढाल हुनुहुन्छ, उहाँले हामीलाई छोड्नु भएको छैन। त्यसैले तपाईँको आँखाहरू चाहिँ प्रभुतर्फ लागोस्। यो संसारको लागि होइन, हामी आउनेवाला संसारलाई जिउने हौँ, अनि हामी हाम्रो आँखा त देखेनौँ प्रभुलाई, तर विश्वास भनेको त्यही हो, हामी नदेखे तापनि विश्वास गर्छौँ, अनि यो हाम्रो विश्वास नै उहाँ हुनुहुन्छ भन्ने कुराको प्रमाण। त्यसैले अहिलेसम्म जति अध्ययन गर्न पायौँ प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। छोटो प्रार्थना गरेर मन्त्र गर्नेछु, अनि जेम्स भाइले अगाडि आइदिनुहुन्छ। धन्यवाद प्रभु हामीलाई दिनुभएको अध्ययनहरूको लागि, अनि मुख्य मुख्य कुराहरू चाहिँ हेर्न पायौँ, हृदयमा काम गरिदिनुहोस् प्रभु यी वचनहरूले। हामी फेरि जस्तो नदेख्ने हुन चाहन्न प्रभु, तर हाम्रो विश्वासको प्रगति गर्दै हामी टाढासम्म हेर्ने, अनि यो योभन्दा माथि तपाईँलाई हेर्ने हामीलाई त्यस्तो हुन सहायता गरिदिनुहोस् प्रार्थना गर्छौँ। समयसँग जस्तै तपाईँ हामीसँग पनि हुनुहुन्छ, तपाईँको यो प्रतिज्ञाहरूलाई धन्यवाद प्रभु। बाँकी समयहरू तपाईँमा राख्छौँ, बाँकी क्लासहरू पनि प्रार्थना गर्छौँ प्रभु यसुको नाममा। Thank you.